मेरा प्यारा देशवासीहरू, तपाईँहरू सबैलाई नमस्कार। 26 जनवरी हाम्रो गणतन्त्र दिवस देशको कुना कुनामा उमङ्ग र उत्साहका साथ हामी सबैले मनायौँ। भारतको संविधान, नागरिकहरूको कर्तव्य, नागरिकहरूको अधिकार, लोकतन्त्रप्रति हाम्रो प्रतिबद्धता एक प्रकारले यो संस्कार उत्सव पनि हो, जसले भावी पिँढीलाई लोकतन्त्रप्रति, लोकतान्त्रिक जिम्मेवारीप्रति जागरूक पनि गर्दछ, संस्कारित पनि गर्दछ। तर अहिले पनि हाम्रो देशमा नागरिकहरूको कर्तव्य र अधिकार त्यसमाथि जति गम्भीरतापूर्वक बहस हुनु पर्दथ्यो, जति व्यापक रूपमा चर्चा हुनु पर्दथ्यो, त्यो अहिले भइरहेको छैन। म आशा गर्दछु कि हरेक स्तरमा, हरेक समयमा जति प्रयास अधिकारहरूमा दिइन्छ, त्यतिकै कोसिस कर्तव्यहरूमाथि पनि दिनुपर्दछ। अधिकार र कर्तव्यको दुईवटा पटरीमा नै भारतको लोकतन्त्रको गाडी तेज गतिमा अगाडि बढ्न सक्छ। भोलि 30 जनवरी हो, हाम्रा पूज्य बापुको पुण्यतिथि हो। 30 जनवरीको बिहान 11 बजे हामी सबैले 2 मिनटको मौन धारण गरेर देशको निम्ति प्राण न्यौछावर गर्ने शहीदहरूलाई श्रद्धाञ्जली दिँदछौँ। एउटा समाजको रूपमा, देशको रूपमा 30 जनवरी 11 बजे 2 मिनटको श्रद्धाञ्जली यो सहज स्वभाव हुनुपर्दछ। 2 मिनट मात्र किन नहोस्, तर त्यसमा सामूहिकता पनि, संकल्प पनि अनि शहीदहरूप्रति श्रद्धा पनि अभिव्यक्त हुँदछ। हाम्रो देशमा सेनाहरूप्रति, सुरक्षा बलप्रति एउटा सहज आदरको भाव प्रकट हुँदछ। यो गणतन्त्र दिवसको पूर्व सन्ध्यामा विभिन्न वीरता पुरस्कारहरूले जुन वीर जवानहरू सम्मानित भए, उनीहरूलाई, उनीहरूको परिवारहरूलाई म बधाई दिँदछु। यी पुरस्कारहरूमा कीर्ति चक्र, शौर्य चक्र, परम विशिष्ट सेवा मेडल, विशिष्ट सेवा मेडल अनेकन श्रेणीहरू छन्। म विशेष गरी नौजवानहरूलाई आग्रह गर्न चाहन्छु, तपाईँ सोसियल मिडियामा खुबै एक्टिभ हुनुहुन्छ, तपाईँले एउटा काम गर्न सक्नुहुन्छ। यो पालि जुन वीरहरूले यो सम्मान पाएका छन्, तपाईँ नेटमा खोज्नुहोस्, उनीहरूको सम्बन्धमा 2 राम्रा कुराहरू लेख्नुहोस् अनि आफ्ना साथीहरूसम्म त्यसलाई पुर्याउनुहोस्। जब उनीहरूको साहसको, वीरताको, पराक्रमको कुरा गहिराईमा जान्दछौँ, तब हामीलाई आश्चर्य पनि हुनेछ, गर्व पनि लाग्नेछ अनि प्रेरणा पनि पाउनेछौँ। एकापट्टि हामी सबै 26 जनवरीको उमङ्ग र उत्साहको खबरहरूले आनन्दित थियौँ भने, अर्कापट्टि त्यसै बेला काश्मीरमा हाम्रा जुन सेनाका जवानहरू देशको रक्षा गर्न डटेका थिए, उनीहरू हिमस्खलनका कारण वीरगति प्राप्त भए। म यी सबै वीर जवानहरूलाई आदरपूर्वक श्रद्धाञ्जली दिँदछु, अभिवादन गर्दछु। मेरा युवा साथीहरू, तपाईँहरू त राम्ररी जान्नुहुन्छ कि मन की बात म लगातार गरिरहन्छु। जनवरी, फरवरी, मार्च, अप्रिल यी सबै महिनाहरूमा हरेक परिवारमा परीक्षाको महिना हुँदछ। घरमा 1-2 नानीहरूको एक्जाम हुँदछ, तर सम्पूर्ण परिवार त्यस बेला एक्जामको दबाउमा परेको हुन्छ। त मलाई मन लाग्यो कि यो समय मैले विद्यार्थीहरूसित कुराकानी गर्नु उचित हुन्छ। अभिभावकहरूसित बात गरौँ अनि शिक्षकहरूसित पनि यो कुरा गरौँ, किनकि धेरै वर्षदेखि म जहाँ पनि गएँ, जोसित भेटेँ, परीक्षा भन्ने कुरा एउटा खुबै ठुलो चिन्ताको रूपमा रहेको पाएँ। परिवार चिन्तित, शिक्षक चिन्तित, एउटा खुबै विचित्र मनोवैज्ञानिक वातावरण प्रत्येक घरमा देख्न पाइन्छ अनि मलाई सदैव यो लाग्यो कि यसबाट हामीले बाहिर आउनुपर्छ। अनि यसैले म आज युवा साथीहरूसित अलिक विस्तारपूर्वक कुरा गर्न चाहन्छु। जब मैले यो विषयको घोषणा गरेँ, तब अनेक शिक्षकहरूले, अभिभावकहरूले, विद्यार्थीहरूले मलाई मेसेज पठाए, प्रश्न पठाए, सुझाव पठाए, उनीहरूको पीडा पनि व्यक्त गरे, चिन्ताको कुरा पनि बताए। अनि यो सबै देखेर मेरो मनमा जुन विचार आयो, त्यसलाई म आज तपाईँहरूसित साझा गर्न चाहन्छु। मलाई एउटा टेलिफोन सन्देश प्राप्त भएको छ सृष्टिको, तपाईँ पनि सुन्नुहोस् उनी के भन्न चाहन्छन्। सर, म तपाईँलाई यति भन्न चाहन्छु कि इक्जामको टाइममा अधिकांश यस्तो हुँदछ कि हाम्रो घरमा, छिमेकीको घरमा, हाम्रो सोसाइटीमा खुबै भयानक र डरलाग्दो माहौल बन्दछ। यसले गर्दा स्टुडेन्ट इन्सपिरेसन कम तर डाउन भने धेरै हुँदछन्। त म तपाईँलाई यो सोध्न चाहन्छु कि के यो माहौल खुसीको माहौल बन्न सक्दैन? हेर्नुहोस्, प्रश्न त सृष्टिले सोधेकी छन्, तर यो कुरा तपाईँको मनमा पनि होला। परीक्षा स्वयंमा एउटा खुसीको अवसर हुनुपर्दछ, वर्षभरि मेहनत गर्यौं, अब बताउने अवसर आएको छ। यस्तो उत्साह र उमङ्गको यो पर्व हुनुपर्दछ। थोरै मानिसहरू छन् जसको लागि इक्जाममा प्लेजर हुँदछ। अधिकांश मानिसहरूको लागि इक्जाम एउटा प्रेसर हुँदछ। निर्णय तपाईँले गर्नुपर्छ, यसलाई तपाईँले प्लेजर मान्ने कि प्रेसर मान्ने। जसले प्लेजर मान्दछ ऊ रमाउने छ, अनि जसले प्रेसर मान्ने छ उसले पस्ताउनु पर्नेछ। यसैले मेरो मत छ कि यो परीक्षा भनेको उत्सव हो, यसलाई त्यौहारको रूपमा लिनुहोस्। अनि जब त्यौहार हुँदछ, जब उत्सव हुँदछ, तब हाम्रो भित्रको जुन सबैभन्दा बेस्ट कुरा हुँदछ त्यो बाहिर आउँदछ। समाजलाई पनि ताकतको अनुभूति उत्सवको समयमा हुँदछ। जुन सर्वोत्तम हुन्छ त्यो प्रकट हुँदछ। सामान्य रूपमा हामी सबैलाई लाग्दछ कि हामी कति इनडिसिप्लिन्ड छौँ, तर जब 40-45 दिनसम्म चल्ने कुम्भको मेलाको व्यवस्था हेर्दछौँ तब थाहा हुँदछ कि यो मेक सिफ्ट अरेन्जमेन्ट अनि कस्तो डिसिप्लिन रहेछ मानिसहरूमा भनेर। यो उत्सवको ताकत हो। इक्जाममा पनि समस्त परिवारमा, मित्रहरूको बीचमा, छरछिमेकहरूको बीचमा एउटा उत्सवको माहौल बनाउनु पर्छ। तपाईँ हेर्नुहोस्, यो प्रेसर प्लेजरमा कन्भर्ट हुँदछ। उत्सवपूर्ण वातावरणले बोझमुक्त बनाउनेछ। म यसमा माता पिताहरूलाई धेरैभन्दा धेरै आग्रहपूर्वक भन्दछु कि तपाईँले यो 3-4 महिनामा एउटा उत्सवको वातावरण बनाउनुहोस्। सम्पूर्ण परिवार एउटा टिमको रूपमा यस उत्सवलाई सफल गर्नको निम्ति आआफ्नो भूमिका उत्साहपूर्वक निभाउनुहोस्। हेर्नुहोस्, थाहै नपाई बदलाव आउनेछ। वास्तविकता त यो हो कि कन्याकुमारीदेखि काश्मीरसम्म अनि कच्छदेखि कामरूपसम्म, अमरेलीदेखि लिएर अरुणाचलसम्म यो 3-4 महिना परीक्षाहरू मात्र हुँदछन्। यो हामी सबैको दायित्व हो कि हामीले हरेक वर्ष यो 3-4 महिनाको अवधिमा आआफ्नो प्रकारले, आआफ्नो परम्परालाई लिँदै, आआफ्नो प्रकारको वातावरणमा यसलाई उत्सवको रूपमा परिणत गरौँ। म यसैले तपाईँहरूलाई भन्दछु, स्माइल मोर, स्कोर मोर। जति धेरै खुसी भएर यो समयलाई व्यतीत गर्नुहुन्छ त्यति धेरै नम्बर पाउनुहुनेछ। गरेर हेर्नुहोस्, तपाईँले देख्नुभएको होला कि जब तपाईँ खुसी हुनुहुन्छ, हाँस्नुहुन्छ, तब तपाईँ स्वयंलाई रिल्याक्स भएको पाउनुहुन्छ। तपाईँ सहज रूपमा रिल्याक्स हुनुहुन्छ, अनि जब तपाईँ रिल्याक्स हुनुहुन्छ तब तपाईँको वर्षौँ पुरानो कुराहरू पनि सहज रूपमा तपाईँले स्मरण गर्न थाल्नुहुन्छ। एक वर्ष अघि क्लासरूममा टिचरले के भनेका थिए त्यो सम्पूर्ण दृश्य स्मरण हुँदछ। तपाईँलाई यो पनि थाहा होला, मेमोरीलाई रिकल गर्ने जुन पावर हुन्छ त्यो रिल्याक्सेसनमा सबैभन्दा अधिक मात्रामा हुँदछ। यदि तपाईँ तनावमा हुनुहुन्छ भने सबै ढोकाहरू बन्द हुँदछन्। बाहिरको कुनै कुरा भित्र आउन सक्दैन, अनि भित्रको पनि बाहिर जान सक्दैन। विचार प्रक्रियामा रुकावट आउँदछ, त्यो आफै आफमा एउटा बोझ बन्दछ। इक्जाममा पनि तपाईँले देख्नुभएको होला, तपाईँलाई सबै याद हुँदछ। किताब सम्झनुहुन्छ, च्याप्टर थाहा हुन्छ, पेज नम्बर पनि याद हुन्छ। पेजको माथिल्लोपट्टि हो कि तल्लोपट्टि त्यो सबै याद आउँदछ, तर त्यो पार्टिकुलर शब्द भने याद हुन सक्दैन। तर जतिखेर तपाईँ इक्जाम दिइसकेर बाहिर निस्कनुहुन्छ अनि कोठादेखि अलिकति मात्र बाहिर निस्कनुहुन्छ, अचानक तपाईँले ती सबै कुराहरू याद गर्नुहुन्छ, हो शब्द यही थियो भनेर। तर भित्र किन त्यसो भएन त? किनकि त्यहाँ प्रेसर थियो। बाहिर कसरी याद भयो? भित्र पनि तपाईँ नै हुनुहुन्थ्यो अनि बाहिर पनि तपाईँ नै। कसैले केही बताएको त थिएन, तर जो भित्र थियो तुरन्त बाहिर आयो। अनि बाहिर किन आयो भन्दा तपाईँ अहिले रिल्याक्स हुनुभएको छ। यसैले मेमोरी रिकल गर्ने सबैभन्दा ठुलो औषधि हो रिल्याक्सेसन। अनि म स्वयंले पनि आफ्नो अनुभवद्वारा भन्दछु कि प्रेसर भएको समयमा हामीले सबै कुरा भुल्दछौँ, अनि रिल्याक्स हुँदाखेरि हामी कल्पना पनि गर्न सक्दैनौँ कि अचानक यस्ता यस्ता कुराहरू याद आउन थाल्दछन् जुन कुराहरू हाम्रो निम्ति खुबै कामका हुन्छन्। अनि यस्तो पनि होइन कि तपाईँसित नलेज नभएको, तपाईँसित इन्फर्मेसन नभएको पनि होइन, तपाईँले मेहनत नगरेको पनि होइन, तर जब टेन्सन हुँदछ त्यतिखेर तपाईँको जानकारी सबै हराउँदछ। यसैले आवश्यक हुन्छ, अ ह्याप्पी माइन्ड सेट इज द सेक्रेट फर अ गुड मार्क्स सेट। कहिलेकाहीँ यस्तो पनि लाग्दछ कि हामीले परीक्षालाई प्रपर पर्सपेक्टिभमा देख्न सकेका छैनौँ। यस्तो लाग्दछ कि त्यो जीवन र मृत्युको प्रश्न हो। तपाईँ जुन इक्जाम दिन जाँदै हुनुहुन्छ त्यो त तपाईँले वर्षभरि पढेको कुराहरूको इक्जाम हो। यो तपाईँको जीवनको परीक्षा होइन। तपाईँले आफ्नो जीवन कसरी जिउनुभयो अनि कसरी जिउनु हुँदैछ र कसरी जिउन चाहनुहुन्छ त्यसको इक्जाम होइन। तपाईँको जीवनमा क्लासरूममा नोटबुक लिएर दिएको परीक्षादेखि बाहेक पनि कैयन परीक्षाहरूबाट गुज्रने अवसर आए होलान्। यसैले परीक्षालाई जीवनको सफलता विफलतासित कुनै लिनु दिनु छैन। यसरी बोझदेखि मुक्त हुनुहोस्। हामी सबैको सामु हाम्रा पूर्व राष्ट्रपति डाक्टर एपीजे अब्दुल कलामको खुबै प्रेरणादायी उदाहरण छ। उनी वायुसेनामा भर्ती हुन गएका थिए तर फेल भए। मानिलिनुहोस् त्यस विफलताका कारण यदि उनी दुखी भएको भए, जिन्दगीदेखि हारेको भए, के भारतले यति महान वैज्ञानिक पाउन सक्थ्यो? यति महान राष्ट्रपति पाउन सक्थ्यो? सक्ने थिएन। एकजना ऋचा आनन्दज्यूले मलाई एउटा प्रश्न पठाउनु भएको छ। आजको यो समयमा शिक्षाको सामुन्ने जुन सबैभन्दा ठूलो चुनौती देखिरहेछु त्यो यो छ कि शिक्षा परीक्षा केन्द्रित भएर गएको छ। अङ्कले सबैभन्दा बेसी महत्त्व पाएको छ। यसले गर्दा प्रतिस्पर्धा धेरै बढेको छ भने विद्यार्थीहरूमा तनाव पनि त्यत्तिकै बढेको छ। त शिक्षाको यस वर्तमान दिशा अनि यसको भविष्यलाई लिएर तपाईँको विचारहरूसित अवगत हुन चाहन्छु। हुन त उनले स्वयं नै यो प्रश्नको उत्तर पनि दिएकी छन्, तर ऋचाज्यू चाहन्छन् कि मैले पनि यस सम्बन्धमा आफ्नो कुरा राखौँ। मार्क्स र मार्कसिट यसको एउटा सीमित उपयोग हो जीवनमा, त्यो नै सबै थोक होइन। जीवन त तपाईँले कति ज्ञान अर्जित गर्नुभएको छ त्यस कुरामा निर्भर गर्दछ। जीवन त यस कुरामा चल्दछ कि तपाईँले जुन कुरा सिक्नु भएको छ त्यस अनुरूप तपाईँ आफ्नो जीवन जिउन कति प्रयास गर्नुहुँदैछ। जीवन त तपाईँले जुन एउटा सेन्स अफ मिसन पाउनु भएको छ त्यस अनुरूप चल्दछ, अनि तपाईँको सेन्स अफ एम्बिसनमाथि पनि निर्भर गर्दछ। तपाईँको मिसन अनि तपाईँको एम्बिसनको बिचमा कुनै तालमेल भइरहेको छ कि छैन, यसरी अगाडि बढ्दछ। यदि तपाईँले यी कुराहरूमाथि भरोसा गर्नुहुन्छ भने तपाईँको मार्क्स स्वयं तपाईँलाई पछ्याउँदै आउनेछ। तपाईँले मार्क्सको पछाडि लाग्नुपर्ने कुनै आवश्यकता हुँदैन। जीवनमा तपाईँलाई नलेज काम लाग्नेछ, स्किल काम आउनेछ, तपाईँको आत्मविश्वास काम लाग्नेछ, सङ्कल्प शक्ति काम लाग्नेछ। तपाईँले मलाई भन्नुहोस् तपाईँको परिवारको कुनै सदस्य डाक्टर होला अनि तपाईँको परिवारका सबै मानिसहरू उनी कहाँ जाँदा होलान्, फ्यामिली डाक्टर हुन सक्छन्। तपाईँमध्ये कोही पनि यस्तो नहोला जसले आफ्नो फ्यामिली डाक्टरलाई कति नम्बर लिएर पास गरेको भनेर सोधेको होला, कसैले सोधेको छैन होला। बस तपाईँलाई लाग्यो कि भाइ एकजना डाक्टरको नाताले असल हुनुहुन्छ, तपाईँहरू सबैलाई लाभ भइरहेको छ, त तपाईँले उसको सेवा लिन सुरु गर्नुभयो। तपाईँले कुनै ठुलो भन्दा ठुलो केस लड्नको निम्ति वकिल कहाँ जानुहुन्छ, त्यस बेला के तपाईँले त्यो वकिलको मार्कसिट हेर्नुहुन्छ? तपाईँले उसको अनुभव, उसको ज्ञान, उसको सफलताको यात्रा हेर्नुहुन्छ। यसैले यो जुन अङ्कको बोझ छ त्यसले पनि कहिलेकाहीँ हामीलाई सही दिशामा जानदेखि रोक्दछ। तर यसको अर्थ यो होइन कि मैले तपाईँलाई पढ्नु पर्दैन भनेको, आफ्नो परीक्षाको लागि त्यसको उपयोग हुनुपर्छ। म हिजो कहाँ थिएँ आज कहाँ छु त्यो जान्नको लागि आवश्यक छ। कहिलेकाहीँ यस्तो पनि हुँदछ कि यदि हामीले स्वयंलाई आफ्नो जीवनलाई राम्ररी हेऱ्यौँ भने त थाहा लाग्नेछ कि अङ्कको पछाडि लाग्दाखेरि हामीले सर्टेस्ट बाटो खोज्नेछौँ, सेलेक्टेड कुराहरूलाई मात्र समात्नेछौँ अनि त्यसैमा फोकस जानेछ। तर तपाईँले जुन कुरालाई समात्नु भएको छ त्यसको बाहिरको कुनै चिज आएको भए, तपाईँले जुन प्रश्नहरू तयार गर्नुभएको थियो त्योदेखि बाहिरको प्रश्न आउँदा तपाईँ एकदम तल पुग्नुहुनेछ। तपाईँले ज्ञानलाई केन्द्रमा राख्नुभए त थुप्रै कुराहरूलाई आफूमा समेट्न सक्नुहुनेछ, तर अङ्कमा फोकस गर्नुहुन्छ, मार्क्समा फोकस गर्नुहुन्छ भने तपाईँ बिस्तारै आफैमा सीमित हुँदै जानुहुनेछ अनि एउटा निश्चित एरियासम्म तपाईँले आफूलाई सीमित गर्नुहुनेछ केवल मार्क्स पाउनको लागि। हुनसक्छ इक्जाममा मेधावी भएर पनि जीवनमा कहिलेकाहीँ विफल बन्नुहुनेछ। ऋचाज्यूले एउटा कुरा यो पनि भनेकी छन्, प्रतिस्पर्धा यो एउटा खुबै ठुलो मनोवैज्ञानिक लडाईँ हो। वास्तवमा जीवनलाई अगाडि बढाउनको लागि प्रतिस्पर्धा काम लाग्दैन, जीवनलाई अघि बढाउनको लागि अनुस्पर्धा काम लाग्दछ। म भन्दछु त्यसको अर्थ हो स्वयंसित स्पर्धा गर्नु। बितेर गएको हिजोभन्दा आउने भोलि कसरी राम्रो हुन सक्छ, बितेको परिणामभन्दा आउने अवसर कसरी अझ राम्रो हुन सक्छ, तपाईँले खेल जगतमा प्रायःजसो देख्नुभएको होला किनकि त्यसमा चाँडो बुझ्न सकिन्छ। यसैले म खेल जगतको उदाहरण दिँदछु। अधिकांश सफल खेलाडीहरूको जीवनको एउटा विशेषता हो उनीहरूको अनुस्पर्धा। हामीले श्रीमान सचिन तेन्दुलकरज्यूलाई उदाहरणको रूपमा लिन सक्छौँ। लगातार 20 वर्षसम्म आफ्नै रेकर्डलाई तोड्दै जानु, हरेक पल्ट स्वयंलाई पराजित गर्दै अगाडि बढ्नु खुबै अनौठो जीवन यात्रा छ उनको, किनकि उनले प्रतिस्पर्धालाई भन्दा अधिक महत्त्व अनुस्पर्धालाई दिएका छन्। जीवनको हरेक क्षेत्रमा साथीहरू, जब तपाईँ इक्जाम दिन जाँदै हुनुहुन्छ तब अगाडि तपाईँ 2 घन्टा शान्तिसित पढ्न पाउनुहुन्थ्यो भने त्यसलाई अब 3 घन्टा बनाउन सक्नुहुन्छ। पहिला जति बजी तपाईँ उठ्न चाहनुहुन्थ्यो ढिलो हुन्थ्यो, के अब त्यो समयमा तपाईँ उठ्न सक्नुहुन्छ? पहिला परीक्षाको टेन्सनमा निद्रा लाग्दैन थियो भने अहिले निद्रा लाग्दैछ। स्वयंलाई तपाईँले कसौटीमा कस्नुहोस् अनि तपाईँलाई थाहा हुनेछ प्रतिस्पर्धामा पराजय, हताशा, निराशा अनि ईर्ष्याहरू पैदा हुँदछन्, तर अनुस्पर्धा आत्ममन्थन आत्मचिन्तनको कारण बन्दछ। संकल्प शक्तिलाई यसले बढाउँदछ अनि तपाईँले स्वयंलाई पराजित गर्नुहुन्छ, तब तपाईँभित्र अझै अगाडि बढ्ने उत्साह पनि स्वयं पैदा हुँदछ। बाहिरबाट कुनै एक्स्ट्रा एनर्जीको आवश्यकता पर्दैन, भित्रबाटै त्यो ऊर्जा स्वयं पैदा हुँदछ। सरल भाषामा यसलाई भन्नु हो भने म भन्दछु, जब तपाईँ कसैसित प्रतिस्पर्धा गर्नुहुन्छ भने 3 वटा सम्भावनाहरू स्पष्ट रूपमा त्यहाँ देख्न सकिन्छ। एउटा हो तपाईँ ऊभन्दा असल हुनुहुन्छ, अर्को हो तपाईँ ऊभन्दा कम असल अथवा उसको बराबर। यदि तपाईँ ऊभन्दा राम्रो हुनुहुन्छ भने त तपाईँ लापरवाह बन्नुहुन्छ अनि अति विश्वासले भरिनुहुन्छ। तपाईँले उसको तुलनामा राम्रो गर्न सक्नु भएन भने तपाईँ दुखी र निराश बन्नुहुन्छ, ईर्ष्याले भरिनुहुन्छ, जुन ईर्ष्याले तपाईँलाई खानेछ। अनि तपाईँ उसको बराबरीमा हुनुहुन्छ भने सुधारको आवश्यकता तपाईँले कहिले गर्नुहुने छैन। जसरी गाडी चल्दछ त्यसरी नै चलिरहनुहुन्छ। त तपाईँहरूसित मेरो आग्रह छ अनुस्पर्धाको, स्वयंसित स्पर्धा गर्ने। पहिला के गरेको थिएँ अनि अब त्योभन्दा राम्रो कसरी गर्न सकिन्छ, बस यसैमा ध्यान केन्द्रित गर्नुहोस् अनि हेर्नुहोस्, तपाईँले ठूलो परिवर्तन महसुस गर्नुहुनेछ। श्रीमान एस सुन्दरज्यूले अभिभावकहरूको भूमिकाको सम्बन्धमा आफ्नो भावना व्यक्त गरेका छन्। उनको भनाइ छ कि परीक्षामा अभिभावकहरूको भूमिका खुबै महत्त्वपूर्ण हुन्छ। उनले अगाडि लेखेका छन्, मेरी आमा पढे लेखेकी थिइनन्, फेरि पनि उनी मेरो छेउमा आएर बस्ने गर्थिन् अनि मलाई गणितको प्रश्नहरू हल गर्नको लागि भन्दथिन्। उनी उत्तर मिलाउँदथिन् अनि यसरी उनले मलाई सहायता गर्दथिन्, भूलहरूको संशोधन गरिदिन्थिन्। मेरी आमाले 10औं श्रेणीको परीक्षा पास गरेका थिइनन्, तर पनि उनको सहयोग बिना मेरो लागि CBSE इक्जाम पास गर्नु असम्भव थियो। सुन्दरज्यू, तपाईँको कुरा सही हो अनि आज पनि देख्नुभएको होला, तपाईँले मलाई प्रश्न गर्नुहुने सुझाव दिनुहुनेहरूमा महिलाहरूको संख्या अधिक छ, किनकि घरमा बालकहरूको भविष्यको सम्बन्धमा जुन आमाहरू सजग र सक्रिय हुन्छन् तिनीहरूले थुप्रै कुराहरूलाई सजिलो बनाइदिन्छन्। म अभिभावकहरूलाई यति मात्र भन्न चाहन्छु, 3 वटा कुराहरूमा हामीले प्रयास गर्नुपर्छ, स्वीकार्नु, सिकाउनु, समय दिनु। जस्तो छ त्यसलाई एक्सेप्ट गर्नुहोस्। तपाईँसित जति क्षमता छ तपाईँले मेन्टर गर्नुहोस्। तपाईँ जति नै व्यस्त भए पनि समय निकाल्नुहोस्, टाइम दिनुहोस्। एकपल्ट तपाईँले एक्सेप्ट गर्न सिक्नु भएपछि अधिकतर समस्याहरू त त्यही समाप्त भइहाल्नेछन्। हरेक अभिभावकले यस कुरालाई अनुभव गर्नुभएको होला। अभिभावकहरूको टिचरहरूको एक्सपेक्टेसन समस्याको जडमा हुँदछ। एक्सेप्टेन्सले समस्याहरूको समाधानको बाटो खोल्दछ, अपेक्षाहरूको बाटो कठिन गरिदिन्छ। अवस्थालाई स्वीकार गर्नले नयाँ बाटो खोल्ने अवसर दिँदछ अनि यसैले जे छ त्यसलाई एक्सेप्ट गर्नुहोस्। तपाईँ पनि बोझमुक्त बन्नुहुनेछ। हामी साना नानीहरूको स्कुल ब्यागको वजनको चर्चा गरिरहन्छौँ, तर कहिले काहीँ त मलाई पनि लाग्दछ कि अभिभावकहरूको जुन अपेक्षा आकाङ्क्षाहरू हुन्छन् ती नानीहरूको स्कुल ब्यागभन्दा पनि अझै भारी बन्दछन्। धेरै वर्ष अघिको कुरा हो, हाम्रो एकजना परिचित व्यक्ति हार्ट एट्याकका कारण अस्पतालमा थिए। त हाम्रा भारतका प्रथम लोकसभा स्पिकर गणेश दादा मावलङ्कर, उनका पुत्र पुरुषोत्तम मावलङ्कर, उनी कुनै समयमा MP पनि थिए। उनी पिताको स्वास्थ्य हेर्न आएका थिए, म त्यस समय त्यहाँ उपस्थित थिएँ अनि मैले देखेँ कि उनले त्यहाँ आएर आफ्नो पितासित स्वास्थ्यको सम्बन्धमा एउटा पनि प्रश्न गरेनन्। सिधै आएर बसे अनि त्यहाँको स्थिति बिमारीहरूको बारेमा कुनै कुरा गरेनन्। ठट्टा गर्न थाले अनि पहिला दुई चार मिनटमा नै उनले त्यहाँको माहौललाई सहज बनाइदिए। एक प्रकारले बिमार व्यक्तिलाई भेटेर हामीले उसलाई त्रसित गराइदिन्छौँ। अभिभावकहरूलाई म भन्न चाहन्छु, कहिलेकाहीँ हामी पनि नानीहरूसित यस्तै व्यवहार गरौँ। के तपाईँलाई कहिलेकाहीँ यस्तो लागेको छ कि इक्जामका दिनहरूमा नानीहरूको निम्ति हाँसी खुसीको वातावरण बनाइदिउँ भनेर? तपाईँ हेर्दै जानुहोस्, वातावरण बदलिनेछ। एउटा खुबै गजबको फोन कल मलाई आएको छ। ती सज्जनले आफ्नो नाम बताउन चाहेनन्। फोन सुनेर तपाईँलाई थाहा हुनेछ कि तिनले आफ्नो नाम किन बताउन चाहेका छैनन्। नमस्कार प्रधानमन्त्रीज्यू, म आफ्नो नाम बताउन सक्दिनँ किनकि मैले काम नै यस्तो गरेको छु। आफ्नो बाल्यावस्थामा मैले बाल्यावस्थामा एकपल्ट नकल गर्ने कोसिस गरेको थिएँ। त्यसको लागि मैले धेरै तयारी सुरु गरेँ। त्यसको निम्ति उपायहरू खोज्ने प्रयास गरेँ, जसले गर्दा मेरो धेरै टाइम त्यहाँ बर्बाद भयो। त्यो टाइममा मैले पढेर पनि त्यति नै नम्बर ल्याउन सक्ने थिएँ जति मैले नकल गर्नको निम्ति दिमाग लगाउनमा खर्च गरेँ। अनि जब मैले नकल गरेर पास हुने कोसिस गरेँ, तब म त्यसमा पक्रा परेँ। अनि मेरो कारणले मेरो छेउछाउका कैयन साथीहरूले पनि धेरै कष्ट झेल्नु पर्यो। तपाईँको कुरा सही हो, यो जुन सर्टकटको बाटो हुन्छ त्यो नकल गर्नको निम्ति कारण बन्दछ। कहिलेकाहीँ आफैमा विश्वास नहुँदा मन गर्दछ कि छेउमा बस्नेको बाट अलिकति हेरौँ, कन्फर्म गरौँ मैले जे लेखेँ त्यो सही हो कि होइन भनेर। अनि कहिलेकाहीँ त हामीले सही लेखेका हुन्छौँ तर छेउकोले गलत लेखेको हुन्छ। त्यस बेला छेउको गलत उत्तरलाई हामीले स्वीकार गर्दछौँ अनि हामी पनि मर्दछौँ। तर नकलले कहिले पनि फाइदा गर्दैन। टु चिट इज टु चिप, सो प्लिज डु नट चिट। नकलले तपाईँलाई नराम्रो बनाउँदछ, यसैले नकल नगरौँ। तपाईँले धेरैपल्ट अनि घरिघरि यो सुन्नुभएको होला, नकल नगर्नु, नकल नगर्नु भनेर। म पनि तपाईँहरूलाई त्यही कुरा दोहोऱ्याउन चाहन्छु। नकललाई तपाईँले हरेक रूपमा हेर्नुहोस्। त्यसले जीवनलाई विफल बनाउने दिशातर्फ तपाईँलाई घिस्याउँदै लगिरहेछ। अनि इक्जाममा पनि यदि निरीक्षकले पक्रिएको खण्डमा त तपाईँको सबै थोक बर्बाद हुनेछ। अनि मानिलिनुहोस्, कसैले तपाईँलाई पक्रिएन, त्यस बेला पनि जीवनमा तपाईँको मनमा एउटा बोझ त रहिरहन्छ तपाईँले यस्तो काम गर्नुभएको थियो भनेर। अनि जब तपाईँले आफ्ना नानीहरूलाई सम्झाउनु पर्नेछ, त्यस बेला तपाईँले आँखामा आँखा मिलाएर सम्झाउन सक्नुहुने छैन। अनि एकपल्ट नकलको आदत लागेपछि फेरि जीवनमा कुनै कुरा सिक्ने इच्छा हुँदैन, फेरि त तपाईँ कहाँ पुग्न सक्नुहुनेछ। एउटा फोन कल आएको छ। नमस्कार प्रधानमन्त्रीज्यू, मेरो नाम मनिका हो र म 12 श्रेणीको छात्र हुँ। म तपाईँलाई एक दुईवटा प्रश्नहरू बोर्ड इक्जामको सम्बन्धमा सोध्न चाहन्छु। मेरो पहिलो प्रश्न छ, इक्जामको समयमा पैदा हुने तनावलाई कम गर्न हामीले के गर्नुपर्छ? अनि दोस्रो प्रश्न, परीक्षा भन्नाले किन परिश्रमको कुरा मात्र आउँछ, खेलकुदको कुरा आउँदैन? धन्यवाद। यदि परीक्षाका दिनहरूमा मैले तपाईँलाई खेलकुदको कुरा गरेँ भने तपाईँको टिचर, तपाईँका प्यारेन्ट्स, यिनीहरू सबै मसित रिसाउने छन् अनि भन्नेछन् यो कस्तो प्रधानमन्त्री हो, इक्जामको समयमा नानीहरूलाई भनिरहेछ खेल्नु भनेर। किनकि साधारण धारणा यस्तो छ कि विद्यार्थीले यदि खेलकुदमा बढी ध्यान दियो भने शिक्षादेखि बेध्यान हुँदछ भनेर। यो मूलभूत धारणा नै गलत हो। समस्याको जड पनि त्यही नै हो। सर्वाङ्गीण विकास गर्नु छ त किताबहरूदेखि बाहिर पनि एउटा जीवन हुन्छ अनि त्यो खुबै विशाल हुन्छ। त्यसलाई पनि जिउन सिक्ने समय यही हो। कसैले भन्दछन् कि म पहिला सबै परीक्षाहरू पुरा गरौँ अनि गएर खेल्नेछु, पछि यो गर्नेछु, त्यो त असम्भव हुन्छ। जीवनलाई मोल्डिङ गर्ने टाइम त यही हो, यसैलाई त परवरिश भनिन्छ। हुन त परीक्षामा मेरो दृष्टिले तीनवटा कुराहरू आवश्यक हुन्छ, प्रपर रेस्ट, आराम, दोस्रो शरीरको लागि जति आवश्यक छ त्यति निद्रा, अनि तेस्रो दिमागी एक्टिभिटी बाहेक पनि शरीर एउटा ठुलो हिस्सा हो। त शरीरको बाँकी हिस्साको लागि पनि फिजिकल एक्टिभिटी हुनुपर्छ। के हामीले कहिले यस्तो सोचेका छौँ कि जब यति थोक हाम्रो सामु छ त केही क्षणको निम्ति बाहिर निस्केर अलिकति आकाशलाई हेरौँ, वन जङ्गललाई हेरौँ, अलिकति मनलाई हल्का गरौँ? तपाईँ हेर्नुहोस्, एउटा स्फूर्तिका साथ तपाईँ आफ्नो कमरामा किताबहरूको बिचमा आउनुहुनेछ। तपाईँ जे पनि गरिरहनु भएको छ अलिकति ब्रेक लिनुहोस्, उठेर बाहिर जानुहोस्, किचनमा जानुहोस्, आफूलाई मन पर्ने कुनै चीज खोज्नुहोस् अनि मनपर्ने बिस्कुट भेट्नुभए अलिकति खानुहोस्, अलिकति ठट्यौली पनि गर्नुहोस्। 5 मिनटको छोटो अवधिकै लागि भए पनि ब्रेक अवश्य लिनुहोस्। तपाईँले महसुस गर्नुहुनेछ कि तपाईँको काम सरल हुँदै जाँदैछ। सबैलाई यो कुरा मन पर्दैन, मलाई थाहा छैन, तर मेरो त अनुभव यस्तो छ। यस्तो समयमा डिप ब्रिदिङ गर्दछौँ, धेरै लाभ हुँदछ। गहिरो सास लिएर हेर्नुहोस्, धेरै रिल्याक्स हुँदछ। गहिरो सास लिनको लागि पनि कुनै कमरामा फिक्स बस्नु जरुरी छैन। अलिकति खुल्ला आकाशको मुनि बस्नुहोस्, माथि छतमा जानुहोस्, 5 मिनट गहिरो सास लिएर फेरि आफ्नो पढाइको लागि बस्नुहोस्। हेर्नुहोस्, शरीर एकदम रिल्याक्स हुनेछ अनि शरीरको जुन रिल्याक्सेसन तपाईँले अनुभव गर्नुहुनेछ त्यसले दिमागी अङ्गहरूलाई पनि त्यत्तिकै रिल्याक्स गरिदिनेछ। कतिपय मानिसहरूलाई लाग्दछ अबेर रातिसम्म जागृत बस्ने, धेरै पढ्ने भनेर। होइन, त्यसो गर्नु उचित होइन। शरीरलाई जति निद्राको आवश्यकता हुन्छ त्यो अवश्य लिनुहोस्। त्यसबाट तपाईँको पढ्ने समय बर्बाद हुने छैन, बरु यसले पढ्ने ताकतलाई बढाउनेछ। तपाईँको कन्सन्ट्रेसन बढ्नेछ, स्फूर्ति आउनेछ, फ्रेसनेस हुनेछ। तपाईँको एफिसियन्सीमा ओभरअल धेरै बढोत्तरी हुनेछ। म जब चुनावहरूमा सभाहरू गर्दछु त्यसबेला कहिलेकाहीँ मेरो गला बस्दछ त मलाई एकजना लोक गायक भेट्न आएका थिए। उनले मलाई सोधे, तपाईँ कति घन्टा सुत्नुहुन्छ भनेर। मैले भने, किन साथी, तपाईँ डक्टर हो कि कसो? उनले भने, होइन, यो तपाईँको आवाज जुन चुनावको समयमा भाषण गर्दा गर्दै खराब हुँदछ त्यससित यसको सम्बन्ध छ। तपाईँ पुरा निद्रा लिनुहोस्, तब तपाईँको भोकल कर्डले पुरा रेस्ट पाउनेछ। अब मैले निद्रा अनि मेरो भाषण अनि मेरो आवाजको बारेमा कहिले सोचेको थिइनँ। उनले मलाई एउटा जडीबुटी दिए। त साँच्चै हामीले यी सबै कुराहरूको महत्त्वलाई बुझौँ। हेर्नुहोस्, अवश्य फाइदा हुनेछ, तर यसको अर्थ यो होइन कि हामी केवल सुती मात्र बसौँ। तर कतिपय व्यक्तिहरूले भन्दछन् कि प्रधानमन्त्रीले भनेको अब जाग्ने आवश्यकता छैन, सुतिरहनुपर्छ। यस्तो कदापि गर्नुहुन्न, नत्र तपाईँको परिवारका मानिसहरू मसित रिसाउनेछन्। तपाईँको मार्कसिट जुन दिन आउनेछ त्यसमा तपाईँ देखिनुहुन्न, म मात्र देखिनेछु। यस्तो कदापि नगर्नुहोला। अनि यसैले त म भन्दछु, पी फर प्रिपेयर्ड एन्ड पी फर प्ले। जो खेल्दछ ऊ खेल्दछ। द पर्सन हु प्लेज साइन्स। मन, बुद्धि, शरीर उसलाई सचेत राख्नको निम्ति यो एउटा खुबै ठुलो औषधि हो। जे होस्, युवा साथीहरू, तपाईँहरू परीक्षाको तयारीमा हुनुहुन्छ अनि मैले तपाईँहरूलाई मनको कुराहरूमा भुल्याएर राखेको छु। हुनसक्छ यो आजको मेरो मनको कुराहरूले पनि तपाईँको लागि रिल्याक्सेसनको काम गर्नेछ। तर म यो सँगसँगै यो पनि भन्न चाहन्छु, मैले जुन कुराहरू बताएँ त्यसलाई बोझ बन्न नदिनु। हुनसक्छ भने गर्नुहोस्, नभए नगर्नुहोस्, अन्यथा यो पनि एउटा बोझ बन्नेछ। जसरी मैले तपाईँका मातापिताहरूलाई बोझ बन्न नदिने सल्लाह दिँदछु, त्यो ममाथि पनि लागू हुँदछ। आफ्नो संकल्पलाई याद गर्दै आफूमाथि विश्वास राख्दै परीक्षाको निम्ति जानुहोस्। मेरो धेरै शुभकामना। हरेक कसौटीबाट पार पाउनको निम्ति कसौटीलाई उत्सव बनाइदिनुहोस्। फेरि कुनै कसौटी रहने छैन। यस मन्त्रलाई लिएर अगाडि बढौँ। प्यारा देशवासीहरू, 1 फरवरी 2017 इन्डियन कोस्टगार्डको 40 वर्ष पुरा भइरहेछ। यस अवसरमा म कोस्टगार्डका सबै अधिकारीगण एवं जवानहरूलाई राष्ट्रप्रति उनीहरूको सेवाको लागि धन्यवाद दिँदछु। यो गर्वको कुरा हो कि कोस्टगार्डले देशमा निर्मित आफ्ना सबै 126 ships अनि 62 aircraftका साथमा विश्वको 4 सबैभन्दा ठूलो कोस्टगार्डको बीचमा आफ्नो स्थान बनाएको छ। कोस्टगार्डको मन्त्र हो वयम रक्षामः। आफ्नो यो आदर्श वाक्यलाई चरितार्थ गर्दै देशको समुद्री सीमाहरू अनि समुद्री परिवेशलाई सुरक्षित गर्नको निम्ति कोस्टगार्डका जवानहरू प्रतिकूल परिस्थितिहरूमा पनि दिनरात तत्पर रहन्छन्। पोहोर साल कोस्टगार्डका मानिसहरूले आफ्नो जिम्मेवारीको साथमा हाम्रो देशको समुद्री तटलाई स्वच्छ बनाउने ठूलो अभियान सुरु गरेका थिए अनि हजारौँ मानिसहरू यसमा सामेल भएका थिए। कोस्टल सेक्युरिटीको साथै कोस्टल क्लिनलिनेसको पनि चिन्ता उनीहरूले गरेका थिए। उनीहरू वास्तवमा बधाईका पात्र छन्। थोरै मानिसहरूलाई थाहा होला कि हाम्रो देशमा कोस्टगार्डमा केवल पुरुषहरू मात्र होइन, नारीहरू पनि काँधमा काँध मिलाएर समान रूपमा उनीहरू आफ्नो जिम्मेवारी सफलतापूर्वक निभाइरहेका छन्। कोस्टगार्डका हाम्रा नारी अफिसरहरूले पाइलोट होस्, अब्जर्भरको रूपमा काम होस् यति मात्र होइन होभरक्राफ्टको पनि कमान सम्हाल्दछन्। भारतको तटीय सुरक्षामा लागेका अनि सामुद्रिक सुरक्षा एउटा महत्त्वपूर्ण विषय विश्वको निम्ति बनेको छ त म इन्डियन कोस्ट गार्डको 40 वर्षगाठमा उनीहरूलाई धेरै धेरै बधाई दिँदछु। 1 फरवरी बसन्त पञ्चमीको त्यौहार हो। बसन्त यो सर्वश्रेष्ठ ऋतुको रूपमा यसलाई स्वीकृति प्राप्त भएको छ। बसन्त यो ऋतुहरूको राजा हो। हाम्रो देशमा बसन्त पञ्चमी सरस्वती पूजाको एउटा ठुलो त्यौहार हुँदछ। विद्याको आराधनाको अवसर यसलाई मानिन्छ। यति मात्र होइन वीरहरूको लागि प्रेरणाको पनि पर्व हुँदछ। मेरा रङ दे बसन्ती चोला यो त्यही त प्रेरणा हो। यो बसन्त पञ्चमीको पावन त्यौहारमा देशवासीहरूलाई मेरो धेरै धेरै शुभकामना छ। मेरा प्यारा देशवासीहरू, मन की बातमा आकाशवाणीले पनि आफ्नो कल्पनाशीलताको साथमा सधैँ नयाँ रङ रूप भरिरहन्छ। विगत महिनादेखि उनीहरूले मेरो मन की बात समाप्त भएको तुरन्त पछि प्रादेशिक भाषाहरूमा मन की बात सुनाउन थालेका छन्। यसलाई व्यापक स्वीकृति मिलेको छ। टाढा टाढाबाट मानिसहरूले पत्रहरू लेखिरहेछन्। म आकाशवाणीलाई उनीहरूले आफ्नै प्रेरणाले गरेको यस कामको निम्ति धेरै धेरै अभिनन्दन गर्दछु। देशवासीहरू, म तपाईँहरूलाई पनि धेरै धेरै अभिनन्दन गर्दछु। मन की बातले मलाई तपाईँहरूसित जोड्ने एउटा ठुलो अवसर दिँदछ। धेरै धेरै शुभकामना, धन्यवाद।